आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावनाको सम्पूर्ण चित्र कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड
नमस्कार आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ म सुजाता कार्की नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आयुष्यानको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो यो कार्यक्रम तपाईँले इमेज एफएम प्रदेश नम्बर 1 रेडियो तमोर प्रदेश नम्बर 2 रेडियो छिन्नमस्ता प्रदेश नम्बर 3 रेडियो सैलुङ गण्डकी प्रदेशबाट रेडियो बाराही प्रदेश नम्बर 5 रेडियो मदन पोखरा प्रदेश नम्बर 6 अर्थात् कर्णाली प्रदेशबाट रेडियो कर्णाली र 7 नम्बर प्रदेशमा रेडियो महाकालीबाट हरेक महिनाको 15 दिनमा शनिबार सुन्दै आइराख्नु भएको छ अघिल्लो कार्यक्रममा हामीले आनुवंशिक स्रोतमा सञ्चार तथा सञ्चार माध्यमको महत्त्व र भूमिका बारेमा चर्चा गरेका थियौँ कार्यक्रमको 25 भागमा आज हामी आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड परम्परागत ज्ञान र सिपको संरक्षण तथा दिगो उपयोगबारे वातावरण विज्ञान अध्यापनरत प्राध्यापकहरू र अध्ययनरत विद्यार्थीहरूसँग कुराकानी गरी यस विषयबारे शैक्षिक धारणा बुझ्ने प्रयास गर्दैछौँ सुरुवातमा हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अन्तर्गत वातावरण विज्ञान विभागका प्रोफेसर डाक्टर मदन कोइराला यसबारे विषयगत क्षेत्रका हिसाबले नै पाठ्यक्रममा समावेश गरेर अध्यापन गराइने उहाँ बताउनुहुन्छ
जुन बेलादेखि आनुवंशिक स्रोतसँगको पहुँच र समन्वयक वितरणको सन्दर्भ नेपालमा सुरु भयो हामी त्यस बेलादेखि नै यो विषयमा विषयगत क्षेत्रको हिसाबमा हामीले सहभागिता जनाउँदै आएको छ पाठ्यक्रम निर्माणमा हामीले केही विषयहरूमा खास गरी इएनबी 511 भनेको प्रथम सत्रमा पढाइ हुन्छ त्यस्तै तेस्रो सत्रमा पढायो भने इएनबी 569 बायोडाइभर्सिटी कन्जर्भेसन एन्ड म्यानेजमेन्ट त्यस्तै इएनबी 557 माउन्टेन्स एन्ड स्प्रिन्ट्स जस्ता विषयहरूमा हामीले पाठ्यक्रममा समावेश गरेको छौँ र केही प्राध्यापकहरू यसमा नेपाल सरकारले कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी जुन संयुक्त राष्ट्र संघमा पेस गरिन्छ को दस्तावेज तयार गर्ने क्रममा समेत लाग्नुभएको छ र हाम्रो विद्यार्थीहरू पनि यसमा विषयगत आधारमा सहभागी छन् कतिपयले यसमा सामुदायिक कार्य गर्छन् कसैले फिल्डवर्क गर्छन् कतिपयले यसमा शोध ग्रन्थ पनि गर्ने गरेको छन्
अहिलेको यो अवस्था हेर्दाखेरि समेट्न चाहिँ कतिको जरुरी हो
यो अनिवार्य अवस्थाको कुरा हो किनभने हामीसँग भएका सकारात्मक पक्षहरू हामीसँग भएका स्ट्रेन्थहरू चाहिँ यो आनुवंशिक स्रोतभित्र पर्दछन् जस्तै अहिले जेठो बुढो भन्ने धानको प्रजाति भयो मार्सी धान भयो त्यस्तै केही फलफुलका प्रजातिहरू यो जन्तु जनावरमा भ्याङनुङ भेडा आछमका सानो दुधालु गाई केही चराचुरुङ्गीहरूको आनुवंशिक स्रोत संरक्षण गर्न ढिलै भइसकेको छ कतिपय रोप्ने अवस्थामा छन् साथै अहिले जलवायु परिवर्तनको प्रकोपको कारणले गर्दा हामीसँग भएका आनुवंशिक स्रोतहरू समयमै संरक्षण गरेन गर्न सकेन भनेदेखि यो जैविक विविधताबाट लोप भएर जान समेत सक्दछ
हजुर वातावरण विज्ञान अन्तर्गत जैविक विविधता तथा आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड सम्बन्धी विषयवस्तु पाठ्यक्रममा कतिको महत्त्व र प्राथमिकतामा परेको छ नि
यो विषयगत महत्त्व बोध गरेर नै हामीले पाठ्यक्रममा समावेश गरेका छौँ वातावरण विज्ञान भनेको बहुविषय समेटिने विषयवस्तु हो 64 क्रेडिटको संरचनामा मोटामोटी रूपमा हामीले पाठ्य भारको 15% हामीले यी विषयवस्तुहरू समेटेका छौँ पाठ्यक्रम भनेको किताब विज्ञान मात्रै होइन खास गरी विषयगत हिसाबमा वातावरण विज्ञान भन्नाले हामी बाँचेको परिवेश हाम्रो प्राकृतिक वातावरणलाई पनि हामीले हाम्रो दैनिकीसँग गाँसेर पाठ्यक्रममा समेट्नु पर्ने हुन्छ हाम्रो पाठ्यक्रमको बनोट पाठ्यक्रमको संरचना सोही रूप नै रहिआएको छ र हाम्रा विद्यार्थीहरूलाई हामीले देशीय विशेषता जस्तै पहाड हिमाल तराई र त्यहाँ रहेका प्राकृतिक स्रोत जैविक विविधता आनुवंशिक स्रोत यहाँ रहेका हाम्रा नागरिकहरूले यसको उपभोग गर्न पाउनुपर्ने समन्वयक रूपमा उपभोग गर्न पाउनुपर्ने लगायतका विषयहरू समेटेर हामीले हाम्रो पाठ्यक्रम निर्माण गर्ने गरेका छौँ हामीसँग भएका रेथानी ज्ञानहरूलाई प्रयोगत्मक रूपमा विश्व परिवेशसँग गाँस्दै एक तिहाई करिब 30% हाम्रो सिकाइलाई हामीले पाठ्यक्रममा समावेश गरेका छौँ। सकारात्मक कुरा के छ भने नेपालको संविधान 2072 बनिसकेपछि संविधानको धारा 30 स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक हुने चाहिँ नेपाली नागरिकको भनिएको छ। अनुसूची 6, 7, 8 सङ्घको प्रदेश, सङ्घ र प्रदेशको अन्तर्सम्बन्ध, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध, सङ्घीय प्रादेशिक र स्थानीय तहका सरकारको प्राकृतिक स्रोतको उपयोग, वितरण, पहुँचको बारेमा जसरी संवैधानिक सुनिश्चितता गरिएको छ, यो कुरालाई हामी सबै सहभागीहरू, शिक्षण पेसा भनौँ, शिक्षण संस्थाहरू, आम नागरिकहरू, स्थानीय सरकारहरू, गैर सरकारी निकायहरूको आआफ्नो तहमा यसमा संलग्नता रहनुपर्छ। भौगोलिक विविधताको हिसाबमा हामी एकदमै समृद्ध भेगमा पर्छौँ। बोलीचालीको भाषामा यसलाई बायोलोजिकल हटस्पट भन्छन्। नेपाल त्यो प्रदेशमा पर्छ जहाँ पारिस्थितिकै प्रणाली, आनुवंशिक स्रोतको विविधताको हिसाबमा हामी असाध्य धनी क्षेत्रमा पर्छौँ। हामीले यसको महत्त्व बोध गरेर प्रथमतः आफ्नो पक्षमा प्रयोग गर्ने, अन्तर्राष्ट्रिय परिवेशमा आफूसँग भएको प्राकृतिक स्रोतको प्रयोग बुद्धिमत्तापूर्ण ढङ्गले गरौँ। यसमा हामी सबैको ऐक्यबद्धता सहयोग हुन सकोस्।
अब कुराकानी गर्दैछौँ यसै विभागका प्रोफेसर डाक्टर रमेश राज पन्तसँग।
यहाँले जति पनि अध्यापन गराइरहँदा आनुवंशिक स्रोतको विषय कतिको उठान हुन्छ पाठ्यक्रममा?
हाम्रो 4 2 एकाडेमिक कोर्स चल्छ है, अनि पिएचडीमा 3 लिएर 6 अध्ययन हुन्छ एकजनाको। हाम्रो कोर्समा 64 कोर्स छ, 1600 पढाउनुपर्छ। यसमध्ये चाहिँ हामीले 10% जति आनुवंशिक स्रोतहरू, जैविक विविधता रिलेटेड कोर्सहरू छ हामीसँग। अहिले हामीले चाहिँ पाठ्यक्रमहरू हेर्दाखेरि पोखरा विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको हेर्दाखेरि सबैवटा विश्वविद्यालयमा आनुवंशिक स्रोत सम्बन्धी समेटिएको छ। यो नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले पनि नागोया प्रोटोकल र अरू प्रोटोकलको यो पक्ष राष्ट्र भएको हुनाले यो समेट्न जरुरी नै छ जस्तो लाग्छ। हामीले सबै ठाउँमा समेटेका छौँ यो कोर्सहरू।
वातावरण विज्ञान अन्तर्गत आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड सम्बन्धी के कस्ता विषय वस्तुहरू चाहिँ पाठ्यक्रममा समेट्दा राम्रो होला?
प्राकृतिक स्रोतहरू, आनुवंशिक स्रोतहरूको बाँडफाँडसँग सम्बन्धित कुराहरू विश्वविद्यालयको कोर्सहरूमा यहाँ त मास्टर लेभलमा त छँदैछ होइन, यो प्रोभिन्सियल लेभलमा 7 प्रदेशका विश्वविद्यालय र क्याम्पसहरूमा र नेपाल सरकारका कर्मचारीहरू तथा नेपाल यससँग सम्बन्धित मिडिया क्षेत्र सबैलाई यो बारेमा जानकारी हुन चाहिँ बहुत जरुरी छ। किनभने यहाँ नेपालमा अनुसन्धान गर्न बाहिरबाट विज्ञहरू आउँछन् तर त्यसको नेपालले बेनिफिटहरू पाइरहेको अवस्था छैन अहिलेसम्म। त्यसैले सबै ठाउँमा चेतना हुन चाहिँ जरुरी छ जस्तो लाग्छ।
आनुवंशिक स्रोतमा पहुँच तथा लाभको बाँडफाँड भन्नाले यहाँले कसरी बुझ्नुहुन्छ?
जेनेटिक रिसोर्सहरूसँग सम्बन्धितहरू, इन्डिजिनियस नलेजहरूसँग सम्बन्धित कुरा र बायोडाइभर्सिटी रिलेटेड कुराहरूको सबै ठाउँमा सबै क्षेत्रको सबै विज्ञहरूसँग सम्बन्धित कुराहरूलाई समेटेर सबैले उचित बाँडफाँड हुनुपर्छ रिसोर्सेसहरूको भन्ने कुरा हो। यो विश्वविद्यालय लेभलमा त यसको अध्ययन अध्यापन भइरहेछ तर यो पोलिसी लेभलमा सेक्टरमा पनि बढी जसो यो इम्प्लिमेन्टेसन क्षेत्रमा मुख्य काम चाहिँ इम्प्लिमेन्टेसन हो र यो चाहिँ नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको बढी जिम्मेवारी क्षेत्रभित्र पर्छ। त्यस बाहेक एकाडेमिक क्षेत्रमा त सबै ठाउँमा यो कुराहरूलाई अहिले पछिल्लो 10 यो कुराहरू बढी उठेको जस्तो लाग्छ मलाई। र हाम्रो विश्वविद्यालयमा पनि हाम्रो विभाग 2001 स्थापना भएको हो, यो 20 हामीले यो रिलेटेड अनुसन्धान नै 6-7 भइसकेको छ। यहाँ मास्टर लेभलको थेसिसहरू पनि 7 जति यो हाम्रो विभागमा भएको छ। योमा हामी त यो बारेमा काम गरिरहेका छौँ। खास गरेर यो मिडिया क्षेत्रबाट यसको प्रचार प्रसार हुनु बहुत जरुरी छ। यसबाट मान्छे एक किसिमको सचेतना आउँछ। यस्ता स्रोतहरूको अध्ययन अध्यापन तथा यो स्रोतहरूको बाँडफाँडको बारेमा सचेतना देशभरि छैन जस्तो लाग्छ, धेरै कम छ। र तपाईँहरूले जुन यो प्रयास थाल्नु भएको छ यसले पक्कै पनि देशभरिमा एउटा राम्रो सन्देश जानेछ भन्ने लाग्छ मलाई।
कार्यक्रममा अब भने वातावरण विज्ञान अध्ययन गरिरहेका विभिन्न तहका विद्यार्थीहरूको धारणा बुझौं। आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड, परम्परागत ज्ञान र सिपको संरक्षण एवं दिगो उपयोग बारे के भन्छन् त उनीहरू?
तर्कबहादुर चलाउने, घर चाहिँ सुदूरपश्चिम अछाम, अहिले एमएससी सेकेन्ड सेममा पढ्दैछु। नेपाल भनेको भौगोलिक, सांस्कृतिक र सबै अब जैविक रूपमा पनि एकदम धनी देश हो। बाहिरबाट आउने पर्यटक पनि 50% हाम्रो वातावरणीय भूभाग जस्तै नेसनल पार्क, वाइल्ड लाइफ रिजर्भहरू यिनीहरूमा भिजिट गर्ने गर्छ भने हाम्रो देशमा जे सम्पदाहरू थिए, जे हाम्रो बाउबाजे अथवा हाम्रो परम्पराले कमाएका सम्पत्तिहरू थिए त्यो हाम्रो अहिले पछिल्लो जेनेरेसनले त्यो गुमाउँदै गएको छ। विद्यार्थीहरूको लागि सर्वप्रथम त अहिले लोकल गभर्मेन्ट नै अलिकति एक्टिभ हुनुपर्छ। गर्छ अनि नेसनल गभर्मेन्टले लोकल गभर्मेन्टलाई आनुवंशिक कुराहरूको रिसर्चमा अनि केही कुराहरू इन्क्लुड गर्नको लागि केही कुराहरू समेट्नको लागि अथवा म्याक्सिमम रूपमा त्यो हुनुको लागि लोकल गभर्मेन्टलाई आफ्नो नीति नियमहरू फर्मुलेट गरेर उनीहरूले रिसर्च ग्रान्ट जस्तै अहिले पनि विभिन्न प्रदेश स्तरीय उसमा वातावरण सम्बन्धी रिसर्च ग्रान्टहरू खोलेको छ। यो मात्रै नभएर स्पेसिफिक टपिकमा जस्तै हाम्रो परम्परागत के हो हाम्रो आइडेन्टिटी भन्ने विषयमा अलिकति स्पेसिफिक टपिकमा त्यो रिसर्च ग्रान्टहरू खोल्यो भने विद्यार्थीहरूको लागि प्लस त्यहाँको लोकल बासिन्दाहरूको लागि र इभन हाम्रो देशको लागि नै एउटा राम्रो फाइदाको लागि अथवा एउटा टुरिज्म प्रमोट गर्नको लागि बन्न सक्छ।
मेरो नाम चाहिँ रमेश राजवंशी, मेरो घर चाहिँ कचनकौल गाउँपालिका दुईमा पर्छ। मलाई पनि यो नलेज सम्बन्धी कमै थाहा थियो। गाउँ स्तरमा चाहिँ प्र्याक्टिस हुँदाहुँदै पनि जब म यहाँ मास्टर डिग्रीमा आइपुगेँ मैले यो केस स्टडी चाहिँ कचनकौल गाउँपालिका अनि भारतवर्षीय गाउँपालिकामा चाहिँ गरेँ। जति पनि यो इन्डिजिनियस नलेज छ नि, यो रोगहरू सम्बन्धी निको पार्ने औषधिहरू पाइने स्पेसली युज हुने हाम्रो राजवंशी कम्युनिटीमा यो चाहिँ बिस्तारै लोप हुँदै गएको पाइयो। जति पनि पहिला त्यो धामी झाँक्री हामी राजवंशीमा अजा भन्छौँ गसाई भन्छौँ होइन, उनीहरूले चाहिँ यो नलेजहरू चाहिँ अपकमिङ यङ्स्टरहरूलाई चाहिँ ट्रान्सफर गर्न नपाएको क्या, त्यसले गर्दाखेरि चाहिँ लोप हुँदै गइरहेको छ। जनचेतनामूलक कार्यक्रम चाहिँ सञ्चालन गर्नु जरुरी छ, जस्तै स्कुल लेभलमा भयो होइन, अनि स्थानीय तहमा पनि विद्यार्थी अथवा केही संस्था मार्फत ग्रान्टहरू दियो भने यो अध्ययन गर्नलाई चाहिँ सुधार हुन्थ्यो कि।
उज्जवल प्रकाश खतिवडा, गौरीगञ्ज गाउँपालिका झापा। हाम्रो चाहिँ कतैबाट नसिकिकन एकदमै रैथाने ज्ञानहरू जुन चाहिँ हाम्रा पुर्खाहरूले पहिलेदेखि आफ्नो दक्षता क्षमताले भ्याएसम्म त्यसलाई गर्दै ल्याउनु भयो, सिक्दै ल्याउनु भयो, प्रयोगत्मक हिसाबले प्र्याक्टिकलले क देखाउन खोज्नु पर्यो। यो आनुवंशिकलाई चाहिँ अझै वृद्धि गर्ने हिसाबले त्यही अनुसारको फिल्डहरू शैक्षिक भ्रमणहरू पनि गर्नु पर्यो। साथसाथै योसँग सम्बन्धित जति पनि विज्ञानका स्रोत साधनहरू उपलब्ध छन् तिनीहरूलाई चाहिँ हामीले विश्वविद्यालय स्तरमै चाहिँ आफ्नै कलेजमा चाहिँ ल्याबमा पनि त्यो देखाउन प्र्याक्टिस गर्न पाउँदाखेरि भोलिको दिनमा राम्रो हुन्छ जस्तो लाग्छ।
हजुर नमस्कार, मेरो नाम चाहिँ सविता नेपाल, म हाल भक्तपुर लोकन्थलीमा बस्छु। विषयको रुचि भनेको नि वातावरण भएकाले गर्दा म यस विषयमा संलग्न भएको हुँ। इन्भाइरोमेन्ट साइन्स भनेपछि हाम्रो सब्जेक्टले सबै सेक्टरलाई कभर गरिरहेको हुन्छ, जसमा इन्डिजिनियस नलेज पनि पर्दछ। इन्डिजिनियस नलेज पढ्न पाउनु भनेको एउटा हाम्रो लागि गौरवको कुरा पनि हो, किनकि अब हामीले पुर्खामा कस्तो थियो, नेपालको सम्पूर्ण ठाउँमा कस्तो खालको प्रचलनहरू छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ। जुन इन्डिजिनियस नलेजले हाम्रो स्वास्थ्य, समाज अनि राष्ट्रलाई एउटा टेवा दिनको लागि सहयोग गरेको हुन्छ नि, त्यस्ता खालका नलेजहरू चाहिँ पाठ्यक्रममा राख्नुपर्छ भन्ने मेरो विचार छ।
मेरो नाम चाहिँ विशाल भट्टराई, घर चाहिँ तनहु। 4 वर्षीय कोर्समा एउटा वर्षमा चाहिँ हामीले यो आनुवंशिक स्रोत र परम्परागत सिपहरूलाई चाहिँ कसरी उजागर गर्न सकिन्छ भन्ने कुराहरू पनि केस स्टडी जस्तो गरेका थियौँ। त्यसबाट चाहिँ यसको महत्त्व झनै बढेको पाउँछु। यो किताबी ज्ञानमा चाहिँ समावेश छन् कुराहरू, विश्वविद्यालय होस् या अरूले चाहिँ जसरी विद्यार्थीहरूलाई परिचालन गरेर जुन सिपहरू छन्, जुन परम्परागत ज्ञानहरू छन्, प्र्याक्टिकल नलेजलाई चाहिँ बढी ध्यान दिनुपर्ने देख्छु मैले चाहिँ। विद्यार्थीहरूलाई चाहिँ उनीहरूलाई परिचालन गरेर यस्तो यस्तो भनेर एक दुई दिने अन्तर्क्रिया कार्यक्रमहरूमा सञ्चालन गर्ने, के कस्तो गरेर कसरी हामीले समाजमा हामी कसरी घुलमिल हुन सक्छौँ, समाजलाई कसरी यसको महत्त्वको बारेमा बुझाउन सक्छौँ भन्ने कुराहरूमा अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
मेरो नाम समीर थापा, घर यहीँ सीता पाइला, मेरो मूल घर चाहिँ धादिङ। म चाहिँ अहिले एमएससी इन्भाइरोमेन्टल साइन्स पढ्दैछु। हाम्रो लेभलमा आएर एउटा पाठ्यक्रममा सूचीकृत गर्ने भन्दा पनि अझ पछिदेखि नै त्यसको बारे अलिअलि हामीले ब्याकग्राउन्डहरू पढ्दै जाने र अहिले मास्टर्समा चाहिँ अझ त्योभन्दा भित्र चाहिँ मेन भनेको हाम्रो फोकस भनेको चाहिँ रिसर्चहरूमा हुनु पऱ्यो कि, अनि त्यो भएपछि चाहिँ बल्ल हामीले यसबारे चाहिँ अझ राम्रो गर्न सकिन्छ।
जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। त्यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधताबारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तुमा छलफल गर्नेछौ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। 15 दिनपछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौँ। आजलाई बिदा भयौँ, नमस्कार।